SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
नमस्ते श्रोतावृन्द, स्वागत छ एसबीएस रेडियोको यो नेपाली कार्यक्रममा। म सुनिता पोखरेल रहेको छु तपाईँहरूको साथमा। आज विक्रम सम्बत 2078 माघ 13 गते, तदनुसार जनवरी 27 तारिक बिहिबार, र अबको एक घण्टा कार्यक्रममा प्रस्तुत गरिने विषयबारे कुरा गर्नुपूर्व आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौँ। एसबीएस नेपाली गुरिङ्गाई राष्ट्रका कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर भूमिहरूका परम्परागत मालिकहरूलाई पनि स्वीकार गर्छौँ जसको माटोमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब सिडनी समयअनुसार दिउँसो 4-5 बजेसम्म प्रसारण हुने कार्यक्रममा के कस्ता विषयमा सुन्न सक्नुहुनेछ भन्ने बारे छोटकरीमा जानकारी लिउँ। हामी आज कार्यक्रममा अस्ट्रेलिया डेका बारेमा विस्तृतमै कुरा गरौँला। सन् 1788 बेलायतले अस्ट्रेलियालाई उपनिवेश बनाएको सुरुवातका रूपमा प्रत्येक वर्ष जनवरी 26 यो दिवस मनाइने गर्दछ। तर यो दिन आदिवासी अस्ट्रेलियालीहरूका लागि शोकको दिनका रूपमा रहेको छ, र यही दुई भावनात्मक अवधारणाको मिश्रण अस्ट्रेलिया डे बारे बुझ्नेछौँ। साथै नेपाली समुदायले यस दिनलाई कसरी मनाए भन्नेबारे सहकर्मी दिनिता रिसालद्वारा तयार पारिएको सामग्री पनि रहेको छ, र हरेक वर्ष जस्तै यस दिनमा सम्मानित हुनेहरूमा को को रहेका छन् त भनेर पनि सुन्नेछौँ। कार्यक्रममा हामी अस्ट्रेलिया डेकै सन्दर्भ पारेर नेपालमा गएर काम गर्ने दुईजना पनि सम्मानित भएको बारे कुरा गरौँला। त्यस्तै नेपालले क्रिप्टो करेन्सीमा हुने कुनै पनि कारोबार निषेधित गरिएको विषयमा नेपाल राष्ट्र बैङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्टसँग नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी रहेको छ। र अन्त्यतिर कार्यक्रमलाई सङ्गीतमय बनाउला कार्यक्रममा प्रस्तुत भएका विषयहरूमा केही प्रतिक्रिया भए हामीलाई 0429996263 एसएमएस गर्न सक्नुहुनेछ भन्दै अहिलेलाई भने हामीले अघिल्लो कार्यक्रममा अर्थात् आइतबारको कार्यक्रममा प्रस्तुत गरेको एउटा विषयबारे फर्किएर हेरौँ। सिडनीको नेपाली युवाहरू आबद्ध सगरमाथा फुटबल क्लबले चाहिँ आफ्ना सदस्यहरूलाई जुवाको लतबाट बाहिर निकाल्न पहल गर्न थालेको लामै समय भइसक्यो, र लकडाउनमा अनलाइन मार्फत जुवा खेल्नेहरूको संख्या बढेको अध्ययनहरूले देखाइरहँदा सो क्लबभित्र चाहिँ कस्तो छ पछिल्लो अवस्था भनेर हामीले क्लबका मिडिया कोअर्डिनेटर रहेका गम गुरुङसँग कुरा गरेका थियौँ। र अब लकडाउन खुलिसकेपछिको समयमा कसरी उनीहरूलाई सहयोग गर्न प्रयास गरिँदैछ भन्नेबारे गुरुङले यस्तो बताएका थिए।
जसरी म सबै भाइहरूसँग सायद त्यति क्लोज हुन नसक्ला अनि उनीहरूले मसँग खोल्न नसक्ला, त्यतिखेर हामीले के गर्थ्यो, जसले जसरी फर इक्जाम्पल एकजना भाइ रकडेलमा बसेको छ, उसको घरमा कोही नयाँ भाइ आएको छ, उसले त्यो भाइलाई हाम्रो क्लबमा इन्ट्रोड्युस गराएको हुन्छ भनेपछि त्यसको सबभन्दा नजिकको चाहे त्यो भाइ हो चाहे त्यो बहिनी हो कसको मन खान्छ त हामीले त्यसलाई समात्छ, त्यसलाई एज ए मिडिएटर राख्छ, त्यसलाई एज ए भनौँ एउटा अब हाम्रो कुरा उसले डाइरेक्टली नखाए पनि त्यो मान्छेको कुरा उसले अलिकता झसक्क पार्छ कि, अनि उसलाई बिचमा राखेर हुन्छ कि उसलाई पहिला हामीले इक्जाम्पल दिन्छ, हेर भाइ पहिला यस्तो भएको थियो हाम्रो भाइहरूकोमा यति उनीहरूले घाटा नोक्सान बिहोर्न सक्यो, अनि कुनै कुनै सिचुएसनमा उनीहरूलाई चाहिँ अब भनौँ नेपालबाट पनि प्रेसर आयो, कुनै बेला त यस्तो भाइहरू पनि भए थियो कि लाज मानेर फ्यामिलीसँगै 2-3 महिनासम्म आउट अफ कन्ट्याक्ट हुने पनि सिचुएसन आएको थियो एक दुईजनाको, त्यो कुराहरू इक्जाम्पल दिएर हुन्छ कि नाम नखुलाएर तर इक्जाम्पल दिएर ओ जो उसको क्लोजको छ उसलाई चाहिँ रेगुलर फलोअप गर्न लगाउने हजुर, अनि स्पेसली हामीले यस्तो कुरामा चाहिँ बहिनीहरूलाई इन्भल्भ गराउँछ, किनभने बहिनीहरूको बोली चाहिँ भाइहरूले चाहिँ अलि नकाट्दो रहेछ।
र तपाईँहरूले सुनिहाल्नुभयो गम गुरुङले चाहिँ कसरी आफ्नो क्लबभित्र जुवाको लतमा परेका क्लबका सदस्यहरूलाई सहयोग गर्न क्लब नै आफै अगाडि आएको छ भन्ने बारे गरिएको कुराकानी, र यो कुराकानी केही समयपछि हाम्रो वेबसाइटमा sbs.com.au/nepalima प्राप्त गर्न सक्नुहुनेछ। तर यति भनिरहँदाखेरि तपाईँ वा तपाईँले चिनेको जो कोही जुवाको लतका कारण प्रभावित भए न्यू साउथ वेल्समा ग्याम्बल अवेयरको सेवा उपलब्ध छ। अङ्ग्रेजी भाषाका बाहेक भाषा बोल्नेहरूका लागि पनि परामर्शदाताहरू उपलब्ध छन्। थप जानकारीका लागि ग्याम्बल अवेयरको वेबसाइट जानुहोस् वा 1800-858-858 फोन गर्नुहोस् भन्दै अब भने अस्ट्रेलिया डे बारे कुरा गरौँ। अस्ट्रेलियन डेका रूपमा मनाइने 26 जनवरीमा देशैभर करिब 400 नागरिकता समारोहहरू सम्पन्न भएका छन्। सरकारले विभिन्न कार्यक्रम गरी मनाउँदै गर्दा एबोरिजिनल एवं टोरेस स्ट्रेट आइल्यान्डर समुदायले भने यस दिनलाई शोकको दिन भन्दै विरोध गर्दै आइरहेका छन्। अस्ट्रेलियाका विभिन्न स्थानमा गरी 150 देशका करिब 16,000 मानिस 26 जनवरीका दिन अस्ट्रेलियन नागरिक बन्नका लागि सहभागी भएका छन्। राजधानी क्यानबेराको लेक बर्ली ग्रिफेनको किनारमा भएको एक समारोहमा 29 नयाँ अस्ट्रेलियाली सहभागी भए। यता सिडनीमा सिटी अफ पारामाटा काउन्सिलले आयोजना गरेको नागरिकता समारोहमा नयाँ नागरिकता लिने मध्ये गृहयुद्धको समयमा सिरियाबाट भागेका अर्मेनियाली परिवार पनि एक थियो। समारोहमा प्रधानमन्त्री स्कट मोरिसनले आदिवासी अस्ट्रेलियाली र देशको परम्परागत मान्यताप्रति सद्भाव प्रकट गरे।
We recognize indigenous peoples right across our land, from the Torres Strait Islander people in the north to the Palawa in Tasmania, to the Whadjuk Noongar people across the Nullarbor in Perth, and the Larrakia people in the Top End. Like the country itself, Australia's Aboriginal and Torres Strait Islander peoples are diverse, they're unique, and they connect us through time. And here in our capital, the home of the Ngunnawal people, the home of a free, democratic people, the most successful multicultural and multi-faith nation on earth.
यता क्यानबेरामा नागरिकता समारोह चलिरहँदा छेवैमा भिन्न दृश्य देखियो, जहाँ केही संख्यामा भेला भएका मानिसहरूले अस्ट्रेलिया सधैँ सधैँका लागि आदिवासी भूमि नै रहने भन्दै नाराबाजी गरिरहेका थिए। यसैबीच आदिवासीहरूले इन्भेजन डे र सर्भाइभल डेका रूपमा पनि देशैभर ऱ्यालीहरूको आयोजना गरेका छन्। ऱ्यालीमा सहभागीहरू 26 जनवरीलाई उत्सवका रूपमा मनाउन नसक्ने बताउँछन्। उनीहरू भन्छन् कि सन् 1788 बेलायतहरूको आगमन र उपनिवेश घोषणा गरेको दिनलाई उत्सवका रूपमा मनाउन सकिँदैन। सन् 1788 1930 तथाकथित सीमा विवाद र नरसंहारमा ठूलो संख्यामा आदिवासीहरू मारिएको बताइन्छ।
It will put our children in this justice system of detention for possibly the next 4 decades. This is unacceptable. We know that they will never heal from this. And when you are being locked down for 21 to 24 hours a day because of shortage of staff, and they have ignored those recommendations of the Royal Commission. Time and time again, we fight, we win a little battle, we get a Royal Commission, and then it gets shelved again.
यसैबीच साउथ अस्ट्रेलियामा आदिवासी अस्ट्रेलियन मार्सिया कार्टर आदिवासी पृष्ठभूमि नभएका मानिसहरू पनि सर्भाइभल डे ऱ्यालीमा सहभागी हुँदा खुसी लागेको बताउँछिन्।
We've had enough of the rape and the theft and the murder and the traumatization of our people. We want healing, we want unity between, you know, white and black. We don't discriminate. We love everybody. We just want peace for our children and for our elders and our future generations. It's different this year.
Why is that?
A lot's come to light within the government, and I think that there's a lot more understanding as to what our people have been put through. And so, yeah, I'm thankful for all non-Indigenous Australians that are here today. And I just want to say peace.
यता सङ्घीय विपक्षी दलका नेता एन्थनी अल्बनेजीले आदिवासीको संवैधानिक मान्यता यस वर्षको सङ्घीय निर्वाचनमा आफ्नो दलको नीतिभित्र रहेको बताए। यसको अर्थ संविधानमा संसदको सल्लाहकार निकायको आवाजलाई समावेश गर्नु हो उनले भने।
We've continued to develop as a multicultural nation and evolve, and we need to continue to do that into the future. And in order to do that, we need to recognise that our history goes back at least 60,000 years, which is why one of my priorities will be to recognise First Nations people in Australia's constitution with a constitutionally recognised voice to Parliament is a very important reform to reconcile Australia. For all of our history, we need to consider the good and the bad. We are a great nation. I look forward to us being even greater in the future.
सन् 1890 मा अस्ट्रेलियाको संविधानको मस्यौदा तयार हुँदै गर्दा आदिवासी अस्ट्रेलियालीहरूलाई बहिष्कृत गरिएको थियो। सन् 1967 मा भएको जनमत संग्रहमा 90.77% मतले उनीहरूलाई समावेश गर्ने नीतिमा स्वीकृति जनाएपछि आदिवासीलाई गणना गर्न र संघीय सरकारको नीति र आदिवासी मामिलाका लागि कोषका लागि अनुमति दिइएको थियो। यद्यपि निष्पक्ष व्यवहारको संवैधानिक ग्यारेन्टी आदिवासी अस्ट्रेलियाली र उनीहरूका अधिकारका लागि विशेष मान्यता जस्ता मुद्दा भने अहिलेसम्म समाधान हुन सकेका छैनन् र अस्ट्रेलिया डेले बोकेको भावनात्मक सम्मिश्रण सम्बन्धी यो रिपोर्ट पश्चात फेरि पनि यही विषयलाई नै निरन्तरता दिउँ।
एसबीएस नेपाली मोबाइल अनलाइन र रेडियोमा
हिजो अस्ट्रेलिया दिवसको अवसर पारेर 732 जनालाई विभिन्न पदकहरूबाट गभर्नर जनरलले विभूषित गर्दै गर्दा नेपालमा गएर काम गरेका दुई अस्ट्रेलियालीहरू पिटर एलिस र आर्थर चार्ल्स वेबस्टर पनि सम्मानित भएका थिए। एसबीएस नेपालीका तर्फबाट सहकर्मी आवास पराजुलीले अर्डर
I was contacted actually a couple of years ago by a colleague whom I work with who said that he had nominated me for this award. And I said, look, that's really very kind, and then completely forgot about it. And then about 3 months ago, I received notification through an email that my name had been put up and various information was provided. And I had to indicate whether I accepted it or not, which I obviously did. It was greatly honoured. So, and it only got formally notified about 3 weeks ago that it had actually been approved. But so it's a great honour.
What did you do once you were infirm? Did you tell your better half?
Well, I have no secrets from my wife. So we went straight to the bottle of French champagne in the fridge and and the champagne. So, but we haven't. It's supposed to be kept confidential. As it happens, my daughter, or our daughter and son-in-law were visiting from Sydney about 3 weeks ago, and we were actually at home having breakfast when I got the email, and it was very difficult for me to keep a straight face.
Let's come back to your vocation. What is the most misunderstood concept of your field?
Well, firstly, as a medical practitioner, because forensic pathologists are doctors, clearly most people see forensic pathologists and understand what they do from their depiction on television and in the movies. And almost invariably, crime is involved and a lot of drama. And clearly, the majority of the work that I've been involved in, and I and my colleagues have, doesn't involve crime. It is... I guess the ultimate investigation, and it's the investigation usually of death, and particularly of how death has occurred. From my personal point of view, one of the biggest aspects, and that's often not realised, is actually identifying the dead body. It appears to be obvious to everyone if somebody dies and that person is known who that person is, but especially in situations of mass fatality and mass disasters, the identification of the body is not obvious, and in fact it can be very difficult to establish. So it's been, I guess, especially in the last sort of 15 to 20 years, the highest part of my role is to work in identification science, is to work towards improving identification science. And I think a lot of people don't realise that's what a lot of forensic pathologists do, especially when they are involved in the investigation of mass fatality.
What about flying to the Himalayas in Nepal and digging out the cause of the ill-fated 80 airlines crash in Lukla Airport in 2008? How did you got involved into it?
Yes, when the aircraft crashed, information was received that the passenger manifest obviously had a number of people on board. I think the majority of them were German. But there were, I think, two Australian tourists on board. So the Australian Federal Police were informed and invited to send a team, and I was the pathologist on that team. It was a small team, just four people, five people. Essentially, the two police officers, myself, a mortuary attendant, and a forensic dentist, and we flew to Kathmandu. By the time we arrived in Kathmandu, the German team had been there for a little while, because I said most of the victims were in fact German, and so they had already commenced the process of identification. So we got involved fairly quickly because we wanted to ensure that the Australian victims were not only appropriately treated but also identified quickly. And with the cooperation of the German team, which is always very good, that was conducted very quickly. So we worked almost entirely in Kathmandu, as the body had been brought to Kathmandu. A couple of members of our team did fly up to Lukla to examine the crash site in case there was any personal property that was there, and that was very useful to have their involvement.
र अस्ट्रेलिया दिवसको अवसरमा अर्डर अफ अस्ट्रेलिया एओएम पदकबाट फोरेन्सिक विज्ञानको क्षेत्रमा पुर्याएको योगदानका लागि विभूषित गरिएका डाक्टर पिटर एलिससँग सहकर्मी आभास पराजुलीले गरेको कुराकानी सुन्नुभयो. अब त्यस्तै डाक्टर आर्थर चार्ल्स वेबस्टरलाई भने अस्ट्रेलियामा भेटनरी विज्ञान कारोबार र उच्च शिक्षाको विकासमा उनले पुर्याएको महत्त्वपूर्ण योगदान स्वरूप अर्डर अफ अस्ट्रेलियाको सदस्य वा एएएम बनाइएको हो. डाक्टर वेबस्टरलाई पनि पदक पाउने कुरा थाहा पाएपछि अनुभव भयो त भनी सहकर्मी आभास पराजुलीले सोध्नु भएको थियो. अब सोही कुराकानीको यो अंश सुनिहालौं.
Well, I must say, firstly, I knew nothing about it until about 2 to 3 weeks ago when I got an email informing me of the possibility. I was surprised, and then I think very surprised, in fact, but then I felt rather honoured as well. So I guess surprise and honour, I guess. So it was about as simple as that, because the things that have been referred to in the little that I know about it sort of occurred throughout my business life, and I just thought it was, part of my job. So I'm quite flattered, in fact.
How did you get interested into veterinary science?
I've always said that I was born into it. My father started the company back in 1926-27 when he started out, well before microbiology was understood, and all of our family were basically born into the family business, if you like. So we started working as very, very small kids, doing all sorts of stuff, if you like, feeding laboratory animals and chickens and looking after ferrets and all that sort of thing right the way through school life. And then it was sort of almost a natural progression from that to do veterinary science. And I went through the University of Queensland, and then went to the UK after graduation to work with a pharmaceutical company called Glaxo for a couple of years. And I got married whilst I was over there and returned to the family business in 1970.
Arthur, in your CV, one can see that you have travelled extensively in Asia, and you have even been to countries like Nepal. How did it come about?
I only went to Nepal once, some considerable time in Bangladesh and in Burma.
What was the experience of travelling to Himalayan nation like? Do you remember anything from that trip?
Oh dear, one of awe, I guess, would probably be the descriptor of it. But it's a long, long time ago, and of course the world has changed enormously since then. But now I've got very fond memories of working in in the different areas that the Asian Development Bank wanted us to participate in at the vaccine level as part of a bigger project that they had in train at that time across those countries.
With focus to Nepal, Bangladesh and Burma, what was your main role, Arthur? What did you do?
It was very clear the Asian Development Bank had a major agricultural project that was attempting to provide knowledge as well as practical application to improve the agricultural industries across the crop as well as livestock areas of agriculture. And we were invited to participate in the much, much bigger project at the veterinary vaccine level almost as an afterthought when they wanted to start dairy industries and poultry industries in those countries in a more, shall we say, a Western style of activity. They realised very quickly and early on in the project that they needed to provide the animal health component of it that would enable vaccine production to help in that regard. And so we were invited to consult on the establishment of vaccine production facilities in the various countries where they were funding.
र सुनिहाल्नु भयो अब अस्ट्रेलिया दिवसको अवसरमा दुई अस्ट्रेलियालीहरू जसको चाहिँ अब प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपालसँग सम्बन्ध रहेको छ अथवा भनौँ नेपालमा गएर काम गरेका पिटर एलिस र आर्थर चार्ल्स वेब्स्टर सम्मानित भएका थिए र यसै सम्बन्धी गरिएको कुराकानी सुनिहाल्नु भयो र यी दुवै कुराकानीको पुरा अंश चाहिँ तपाईँले हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा प्राप्त गर्न सक्नुहुनेछ त्यसै गरेर मोबाइल एप वा एसपिएस नेपालीको पोडकास्ट मा पनि सुन्न सक्नुहुनेछ यस सम्बन्धी सामग्री पनि हामीले हाम्रो वेबसाइटमा प्रकाशित गरेका छौँ त्यसको लिङ्क चाहिँ फेसबुक र ट्विटरमा @SBS नेपालीमा पनि पाउन सक्नुहुनेछ यति भन्दै अब चाहिँ छोटो विश्राम लिउँ र विश्रामपछि अन्य विषयवस्तुहरूसँग जोडिनेछौँ विश्रामपछि फेरि पनि स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस रेडियोमा नेपाली कार्यक्रम म सुनिता पोखरेलको साथमा र आजको कार्यक्रममा हामीले विशेष गरेर अब धेरैजसो विषयहरू चाहिँ अस्ट्रेलिया दिवस सम्बन्धी विषयहरूमा केन्द्रित भएर यहाँहरू समक्ष राखेका थियौँ र अब यसबाट अलिकति फरक अब भने पालो भएको छ नेपाल संवाददाता सेवा भट्टराईबाट यो हप्ताको कुराकानी सुन्ने नेपालले यसै हप्ता क्रिप्टोकरेन्सीमा हुने कुनै पनि कारोबार निषेधित गरेको छ इन्टरनेटमा कतिपय सामानहरू किन्न मिल्ने वा आफ्नो खातामा पनि राखेर पैसामा साट्न मिल्ने यो क्रिप्टोकरेन्सी भर्चुअल अर्थात् इन्टरनेटमा मात्र पाइने गर्दछ र यसको भौतिक अस्तित्व हुँदैन अब यसको कारोबार निषेध गर्ने निर्णय कतिको सजिलो वा चुनौतीपूर्ण छ भन्नेबारे नेपाल संवाददाता सेवा भट्टराईले नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्टसँग गरेको कुरा अबको प्रस्तुतिमा
यो क्रिप्टोकरेन्सी ब्यान चाहिँ किन गर्ने निर्णय गर्नुभयो ब्याङ्कले
नेपालमा क्रिप्टोकरेन्सी भर्चुअल करेन्सी लगायतका अथवा हाइपर फन्ड भनेर जुन अहिले आइरहेछ यस्तोमा लगानी गर्न दिने भन्ने व्यवस्था नै छैन कहिले पनि यो कुरा अनुमति नदिएको विषय हो र पछिल्लो समय यसमा विशेष गरिकन सर्वसाधारण नेपालीहरूलाई पनि प्रलोभनमा पारेर उच्च प्रतिफल प्राप्त हुन्छ छोटो समयमा यसमा लगानी गर्नुहोस् भन्ने किसिमको आकर्षक प्याकेजहरू दिने र सर्वसाधारणको लगानी सर्वसाधारणको बचत उहाँहरूले दुःखले आर्जन गरेको रकम जुन ब्याङ्कमा राख्नुभएको हुन्छ अथवा आफूसँग राख्नुभएको हुन्छ त्यसमा भोलि त्यहाँनिर ठुलो जोखिम उत्पन्न हुने अवस्था देखियो यो पछिल्लो समय हामीलाई केही यस्ता जानकारीहरू केही सूचनाहरू आए कि आम मान्छेहरूलाई प्रलोभनमा पारेर यस्तो विषयमा लगानी गर्न प्रोत्साहित गरिएको छ उच्च प्रतिफल दिने भन्ने हिसाबबाट र अर्को कुरो चाहिँ रेमिट्यान्स जुन ब्याङ्किङ प्रणालीबाट आउनु पर्थ्यो त्यो रेमिट्यान्स समेत चाहिँ प्रभावित हुने अवस्था देखियो यसरी चाहिँ दुःख गरिकन मान्छेहरू विदेशमा काम गरिरहनु भएको हुन्छ उहाँहरूको आर्जन समेत चाहिँ यस प्रकारको भर्चुअल करेन्सी क्रिप्टो करेन्सीमा लगानी गर्न दिँदाखेरि घर परिवारले पनि रेमिट्यान्स समयमा नपाउने र त्यो डुब्ने जोखिम छ यो सबै तथ्यलाई मध्यनजर गरिकन नेपाल राष्ट्र ब्याङ्कले पछिल्लो समय सर्वसाधारणको जानकारीको लागि सूचना पनि प्रकाशित गरिसकेको छ। यो भर्चुअल करेन्सी लगायतका कुनै पनि इन्स्ट्रुमेन्टमा लगानी नगर्नुहोस्। यो लगानी गर्दा व्यक्तिगत रूपमा पनि जोखिम छ, अर्थतन्त्रलाई पनि जोखिम छ, बैङ्किङ प्रणाली र समग्र वित्तीय सिस्टममै यो जोखिम उत्पन्न हुन्छ भन्ने कुरो नेपाल राष्ट्र बैङ्कले सुसूचित गराएको हो।
हजुर सर, अनि अब यो कारोबार त सबैले आफ्नो घर घरबाट गरिरहेका हुन्छन्, यसलाई नियमन चाहिँ कसरी गर्ने सोच्नु भएको छ? विशेष गरी अब विदेशमा पनि गरिरहेका हुन्छन् यो चाहिँ।
अब यसको मुख्य विषय यसमा गम्भीर हुनुपर्ने व्यक्ति स्वयंले, जसले यो लगानी गर्नुहुन्छ उहाँ अब आफू गम्भीर हुनुपर्छ। छोटो समयमा केही समय चाहिँ प्रतिफल प्राप्त भयो, धेरै ठुलो रिटर्न आइरहेछ, यो गर्दा राम्रै हुन्छ भन्नुभयो भने भोलि आफ्नो लगानी आफ्नो बचत चाहिँ डुब्ने खतरा छ। त्यसैले मान्छेहरू पहिले स्वनियमनमै बस्नुपर्छ र अब कतिपय यस्ता कुराहरू सार्वजनिक जानकारीमा आइसकेपछि अन्य नेपालको सरकार अन्तर्गतका नेपाल सरकारका अन्य प्रशासनिक निकायहरू छन् जसले कानुनलाई इन्फोर्समेन्ट गर्छन्, ल इन्फोर्समेन्ट एजेन्सीहरूले पनि यसमा चासो राखिरहेछन्। यो कुरो सार्वजनिक जानकारीमा आइसकेको विषय पनि हो।
भन्नाले अहिले इमिडिएटली चाहिँ यसलाई नियमन गर्ने कुनै मेकानिजम चाहिँ छैन हो सर?
त्यो अहिले त यसलाई चाहिँ प्रतिबन्धै गरिरहेको छ, त यसमा संलग्न हुने व्यक्तिलाई सरकारका विभिन्न निकायहरू जसले चाहिँ मैले त्यसैले भने कानुनी दायराभित्र ल्याउनुहुन्छ, अन्य निकायहरूले समेत यसमा चाहिने सम्बन्धित व्यक्तिहरूलाई यसमा लगानी गर्ने व्यक्तिलाई चाहिँ कानुनी दायरामा ल्याउनुहुन्छ।
हजुर सर, अनि अब अहिले चाहिँ संसारका थुप्रै देशहरूले चाहिँ यस्तो खालको करेन्सीहरूलाई चाहिँ स्वीकार गर्न थालिसकेका छन्। यो अवस्थामा नेपाल चाहिँ यो सिस्टमबाट बाहिर हुनु गर्दाखेरि चाहिँ नेपालीहरूलाई झन् बेफाइदा हुने हो कि, त्यस्तो चाहिँ सोच्नु भएको छ कि छैन?
अब यो अहिले धेरै देशले यसलाई अलाउ गरेको भन्ने विषय चाहिँ होइन। यो केही मुलुकहरूमा त्यहाँको केन्द्रीय ब्याङ्कले, जस्तो नेपालमा नेपाल राष्ट्र ब्याङ्क छ, अन्य मुलुकहरूमा केन्द्रीय ब्याङ्कले डिजिटल करेन्सीलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा अध्ययन चाहिँ भइरहेछ। यस्तो किसिमको क्रिप्टो भर्चुअल लगायतलाई चाहिँ मान्यता दिएका मुलुकहरूले पनि यो जोखिम उत्पन्न हुन्छ है, अथवा जुन मुलुकमा यो कारोबार भइरहेछ त्यो मुलुकहरूमा चाहिँ जोखिम उत्पन्न हुन्छ है भन्ने अवेरनेस पनि यो विषयमा दिएका छ। त्यसैले हामी लगानीकर्ताहरू मूलत यसमा चाहिँ प्रथमत यसमा आफू सचेत हुनुपर्छ भन्ने हाम्रो अनुरोध हो।
कोही कोही मान्छेहरूले चाहिँ लामो समयदेखि गरिरहेका छन्, अब पैसा गुमाउने मात्रै होइन पैसा कमाएका पनि छन्। अब यो सिस्टमले चाहिँ नेपालीहरूलाई कसरी फाइदा गर्छ भन्नेतिर सोच्नुपर्ने पनि थियो कि, अथवा यसलाई निषेध नै गर्दाखेरि झन् बेफाइदा हुन्थ्यो कि भन्ने मेरो प्रश्न हो सर।
हामीले अहिले चाहिँ यसले हाम्रो सिस्टममा कन्ट्रिब्युसन कतै गर्दैन, यसलाई चाहिँ कुनै हाम्रो ऐनले कानुनले पनि मान्यता दिएको छैन, र सिस्टममा यसले सहयोग पुर्याउने भन्दा पनि यसले घाटा पुर्याउँछ भन्ने केही विश्लेषण भएर नै यो अहिले सार्वजनिक जानकारीको लागि पछिल्लो पटक राष्ट्र ब्याङ्कले सूचना निकालेको।
अनि भविष्यको नीति पनि यस्तै नै हो कि, अथवा यसमा चाहिँ कसरी नेपाल सहभागी हुन सक्छ भन्ने खालको कुनै नीति लिने?
तपाईँले सान्दर्भिक प्रश्न गर्नुभयो, भविष्यमा यस्तो क्रिप्टो भर्चुअल करेन्सी लगायतका विषय भन्दा पनि यिनीहरू त कानुनी रूपमा मान्यता नपाउनु भइ नै हाले, तर संसारका केही केन्द्रीय ब्याङ्कहरूले आफै डिजिटल करेन्सी निकाल्ने कुरो गर्दैछ र त्यो विषयमा हामी पनि अध्ययन गरिरहेका छौँ, डिजिटल करेन्सीको विषयमा अध्ययन गरिरहेका छौँ। तर यस प्रकारका यी नेटवर्किङ व्यवसाय प्रकृतिका विषयलाई अहिले नेपालले चाहिँ मान्यता दिन सक्दैन।
हजुर, अनि विदेशमा बस्ने मान्छे नेपालीहरूलाई पनि यो लागू हुन्छ नि होइन सर?
यो अहिले पछिल्लो पटक नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको सूचनाले यो कुरा प्रष्ट गरिसकेको छ।
हजुर, अनि उनीहरूलाई चाहिँ कसरी, उनीहरूले के गरिरहेछन् भन्ने कुरा चाहिँ कसरी मोनिटर गर्ने हो सर?
अब यो भोलि ब्याङ्किङ प्रणालीमा नेपालमा कारोबार गर्दा यस्ता विषयहरू आए, जानकारीमा आए भन्ने बित्तिकै नेपालमा कानुन इन्फोर्समेन्ट गर्ने सरकारका अन्य निकायहरू छन्, उनीहरूले यसलाई चाहिँ आफ्नो नोटिसमा लिन्छन् र कानुनी दायरामा सम्बन्धित व्यक्ति अथवा यसरी चाहिँ कारोबार गर्ने समूह कानुनी दायरामा चाहिँ पर्ने हुन्छ।
र अब यसै हप्तादेखि चाहिँ क्रिप्टो करेन्सीमा हुने कुनै पनि कारोबार निषेधित गरेको अवस्थामा नेपालले अब यो चाहिँ कतिको प्रभावकारी हुनसक्छ, सफल हुनसक्छ सक्दैन, कतिको चुनौती छ भन्ने सम्बन्धमा राष्ट्र नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्टसँग नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी सुनिहाल्नुभयो। अब भने आजको लागि अन्तिम पटक अस्ट्रेलिया डेलाई यहाँका नेपाली समुदायसँग जोडेर हेरौँ।
SBS नेपाली हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
चासो रहेका विषयमा आफ्नो भनाई राख्नुहोस्। 0429996263 एसएमएस पठाएर वा SBS नेपालीलाई लाइक गरेर हामीसँग आफ्नो विचार बाँड्नुहोस्।
र हामीसँग आफ्नो विचार बाँड्ने सम्पूर्ण माध्यमहरूको बारेमा जानकारी लिइसकेपछि अब हिजो जनवरी 26 अर्थात् अस्ट्रेलिया डे, अस्ट्रेलियामा रहेका नेपालीहरूले चाहिँ कसरी मनाए त भन्ने बारे कुरा गरौँ। केही कार्यक्रम प्रत्यक्ष थिए, केही अनलाइनमा थिए र केही राज्य तथा प्रदेशहरूमा भने यसपालि कोरोना भाइरसका कारण केही पनि आयोजना गरिएको थिएन। भिक्टोरियामा बालबालिकाहरूका लागि एक अनलाइन प्रतियोगिता आयोजना गरिएको थियो जहाँ उनीहरूले अस्ट्रेलिया डे भनेको के हो जस्ता विषयमा आफ्ना प्रस्तुतिहरू दिएका थिए। त्यसको बारेमा बताउँदै नेप्लेज एसोसिएसन अफ भिक्टोरिया नेपका ट्रेजरर यकेन्द्र तिमिल सिन्हाले यस्तो बताएका छन्।
नेपाली स्कुलहरू छन् यहाँ मेलबर्नमा भिक्टोरियामा, ती विभिन्न स्कुलहरूको स्कुलहरूमा चाहिँ अध्ययन गरिरहेका नेपाली पढ्ने बालबालिकाहरू बिच एउटा वक्तित्व कला कार्यक्रम राखिएको थियो र जसमा 34 बालबालिकाहरूले सहभागी रहेका थिए 6 वर्षदेखि 16 वर्षसम्मका।
यसले बालबालिकाहरूलाई पनि इतिहासको बारेमा जान्ने राम्रो मौका दिएको केही अभिभावकहरूको भनाइ छ।
मलाई यो कुरामा के खुसी लाग्यो भने बच्चाहरूले चाहिँ धेरै गहिरो अध्ययन गरेर चाहिँ आफूलाई प्रस्तुत गरेका थिए। अब साधारणतया भन्दाखेरि अस्ट्रेलिया डेको महत्त्वको बारेमा विगतमा के भयो, यो कसरी सुरु भयो र यो चाहिँ किन र कसरी मनाइन्छ भन्ने कुरामा चाहिँ बालबालिकाहरूले वृहत रूपमा अध्ययन गरेको चाहिँ पाइयो।
एकदम राम्रो, किनभने अब बच्चाहरूको एक त स्कुल होलिडे थियो नि त यत्रो दिन, अनि उनीहरूलाई पनि केही चेन्ज भयो, अब एटलिस्ट कहाँ इन्गेज हुने जस्तो टाइम भयो, एक दुई दिन हाफ डे वान आवर दिनको।
न्याबले रोयल वेस्टर्न क्लबले देशभर आयोजना गरेको रक्तदान कार्यक्रममा पनि सहयोग गरेको थियो। त्यस्तै जनवरी 23 समुदायका क्रिकेट खेलाडी तथा समुदाय प्रमुखहरूसँग एक अन्तर्क्रियात्मक कार्यक्रममा आयोजना गरिएको थियो। बहुसांस्कृतिक समुदायहरूका लागि अस्ट्रेलिया डे किन महत्त्वपूर्ण छ त आफ्नो विचार राख्दै अस्ट्रेलियाको शरणार्थी समुदाय सङ्घका महासचिव परशुराम शर्मा लुइटेल।
अस्ट्रेलिया डे आज गरे के भएको छ भने सेलिब्रेसन अफ द डाइभर्सिटी मल्टिकल्चरिजम, अस्ट्रेलियन देश, अस्ट्रेलियन सरकार, अस्ट्रेलियन जनतालाई धन्यवाद हामीलाई यो नयाँ लाइफ सुरु गर्न मौका दिनुभएकोमा भन्ने वातावरणले र हाम्रो मल्टिकल्चरिजम सेलिब्रेट गर्ने प्लेटफर्म भएको छ आज गएर।
उता जिलङ नेपाली एसोसिएसनले प्रत्यक्ष कार्यक्रममा आयोजना गरेको थियो, त्यसको बारेमा हामीलाई बताउँदै सङ्घका निरज करञ्जित।
सबभन्दा पहिला चाहिँ हामीले अब यो ले होइन हाम्रो यो एउटा चाहिँ के गर्न लागेको छ भने हाम्रो अस्ट्रेलियामा कोलोनाइजेसनले के इफेक्ट गरेको छ त, के कन्सिक्वेन्सेस भयो त भन्ने कुराहरूको हामीले छोटो हामी त्यहाँ तपाईँको मन्थन पनि गर्छौँ र यसको अलावा अब तपाईँको यो वेभ अफ इमिग्रेसनले चाहिँ हाम्रो अस्ट्रेलियालाई चाहिँ कसरी एउटा वर्ल्डको ग्रेटेस्ट मल्टिकल्चर नेसन हुनलाई चाहिँ सहयोग पुऱ्यायो भन्ने कुरा पनि हामीले त्यहाँनिर हामीले छलफल गर्छौँ भोलि आजको दिनमा।
त्यस्तै भिक्टोरियाको एपिङ वालर्ट नेप्लिज कम्युनिटीले गत हप्ता यही अस्ट्रेलिया डेको उपलक्ष्यमा एक सामुदायिक बार्बिक्यू कार्यक्रम आयोजना गरेको थियो, त्यसको बारेमा बताउँदै सङ्घका सञ्चित सन्दीप तिमसिनाले यसो भने।
हाम्रो यो इपिङ वालर्ट नेप्लिज कम्युनिटीले चाहिँ आफ्नो एउटा सिग्नेचर प्रोग्राम जसरी एभ्री अस्ट्रेलिया डेमा चाहिँ एभ्री इयर एउटा बाबेक्यू प्रोग्राम अनि अरू विभिन्न एक्टिभिटिजहरू गर्दै आएको छ। सो दिस इज आवर फोर्थ टाइम यो एपिङ ओलट एरियामा नेपाली कम्युनिटी बढ्दो क्रममा छ र नयाँ मेम्बरहरू कम्युनिटीको मेम्बरहरूलाई पनि हामीले चिन्न भेट्न पायौँ र यो एकदमै राम्रो फलदायी कार्यक्रमको रूपमा हामीले लिएका छौँ।
र यसरी नेपाली समुदायले पनि अब अस्ट्रेलियाको इतिहास बोकेको अस्ट्रेलिया दिवस अस्ट्रेलिया डेलाई विभिन्न तरिकाले मनाइरहँदाखेरि अब त्यही अघि भने जस्तै कोरोना भाइरसका कारण कतिपय राज्य तथा प्रदेशहरूमा चाहिँ यी कार्यक्रमहरू आयोजना हुन सकेनन् यो दिवसको अवसरमा. यही सम्बन्धी यो रिपोर्ट तपाईँले सुनिहाल्नुभयो. यसको पूर्ण अंशका साथै अब विस्तृत सामग्री चाहिँ तपाईँले हाम्रो वेबसाइटमा केही समयपछि प्राप्त गर्न सक्नुहुनेछ, sbs.com.au/nepalima. त्यसै गरेर त्यसको लिङ्क फेसबुक र ट्विटरमा @sbsnepalima पाउन सक्नुहुनेछ. यो अन्तिम विश्रामपछि फेरि पनि स्वागत गर्दछु कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस रेडियोमा नेपाली कार्यक्रम, र म सुनिता पोखरेल रहेको छु साथमा. र अब समय सकिने लागिराख्दाखेरि चाहिँ अगाडि भने जस्तै, अगाडि बाचा गरे जस्तै गीत सङ्गीतको समय भएको छ. अब भने अभया एन्ड द स्टिम इन्जिन्सको लैजाऊ मलाई बोलको यो गीत सुनौ. र अब यो कति मिठो गीत है, अभया एन्ड द स्टिम इन्जिन्सको यो गीत सुनिहाल्नु भयो. र अब चाहिँ जाने समय भएको छ. खालि यो टाढा टाढाको विषय किन आइरहेछ गीतहरूमा भन्नुभएको होला. लास्ट कार्यक्रममा पनि हामीले टाढै सम्बन्धी थियो, म कहीँ जाँदै छैन होइन. तर अब जाँदा जाँदै चाहिँ आजको कार्यक्रमबाट जाँदा जाँदै चाहिँ प्रमुख समाचारहरू एकपटक फेरि सुनौँ. आजको राष्ट्रिय मन्त्री परिषद बैठक पनि COVID-19 ओमिक्रन लहरसँगको सामना गर्ने विषयमा नै केन्द्रित. सिडनीको लिभरपुल अस्पतालका नर्सहरूद्वारा सरकार समक्ष पर्याप्त स्रोत साधन उपलब्ध गराउने मागका साथ प्रदर्शन. र नेपालमा 19 सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा 18 सिटमा सत्तारूढ गठबन्धनका उम्मेद्वार विषय एमाले एक सिटमा नै चित्त बुझायो. यसका साथसाथै चाहिँ अब भने कार्यक्रमबाट म सुनिता पोखरेललाई बिदा दिनुहोस्. आगामी आइतबार फेरि पनि भेट्ने नै छौँ. सिडनी समयअनुसार 4-5 बजेको समय चाहिँ हाम्रो कार्यक्रमलाई छुट्याउनुहोला भन्दै अहिलेको लागि बिदा लिन्छु. हस्त, नमस्ते.
लाइक, शेयर र कमेन्ट गर्नुहोस्. एसबिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.